है आज का सबक और बच्चों के सवालात। क्लासरूम है आओ सीखे बच्चों, क्लासरूम है क्लासरूम।
السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته. كيف ہیں آپ سب؟
الحمد لله رب العالمين على كل حال. آپ کیسے ہیں؟
الحمد لله رب العالمين على كل حال. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. پڑھیے الصلاة والسلام عليك يا رسول الله.
الصلاة والسلام عليك يا رسول الله.
وعلى آلك وأصحابك يا حبيب الله.
وعلى آلك وأصحابك يا حبيب الله.
الصلاة والسلام عليك يا نبي الله.
الصلاة والسلام عليك يا نبي الله.
وعلى آلك وأصحابك يا نور الله.
وعلى آلك وأصحابك يا نور الله.
پیارے بچوں اور کڈس مدنی چینل کے ناظرین، ہم آپ کو ہمارے پروگرام کلاس روم میں خوش آمدید کہتے ہیں، ویلکم کہتے ہیں، مرحبا کہتے ہیں. ہمارے پروگرام میں بھی جس طرح کلاس روم میں مختلف یونٹس ہوتے ہیں، اسی طرح ہمارے پروگرام میں بھی مختلف یونٹس ہوتے ہیں. ان یونٹس میں انشاءاللہ عزوجل ہم قرآن پاک کے بارے میں بھی سنیں گے، انشاءاللہ نعت شریف بھی سنیں گے، اور پھر اس کے بعد انشاءاللہ سبق بھی پڑھیں گے. سبق کے بعد انشاءاللہ مختلف سوالات کا سلسلہ ہوتا ہے، سوالات میں جوابات دینے کا سلسلہ ہوتا ہے. دیکھتے ہیں کون سب سے زیادہ سوالات کے جوابات دیتا ہے اور کون زیادہ آگے بڑھتا ہے. تو چلتے ہیں اپنے پروگرام کی طرف، اور پروگرام کے اسٹارٹ میں ہم بچوں کا تعارف لے لیتے ہیں کہ آج ہمارے ساتھ اس پروگرام میں کلاس روم میں کون کون ہے. جی آپ کا نام؟
محمد احمد
رضا اتاری. ماشاء اللہ. جی آپ کا نام؟
محمد انس رضا اتاری.
محمد انس رضا اتاری بھی ہمارے ساتھ ہیں، احمد رضا بھی ہیں. دیکھتے ہیں یہاں کون ہے ہمارے ساتھ.
محمد
عدیل رضا اتاری بھی ہمارے ساتھ موجود ہیں. جی آپ کا نام؟
محمد
اویس رضا اتاری بھی ہمارے ساتھ موجود ہیں. اور ایک ہمارے ساتھ سناخا بھی ہوتے ہیں جو ہمیں کلام سناتے ہیں. جی آپ کا نام؟
محمد عثمان اتاری
ہمارے ساتھ موجود ہیں. انشاءاللہ ان سے ہم کلام بھی سنیں گے، جھوم جھوم کر سنیں گے، مگر ابھی نہیں. ابھی وقت ہوا ہے پہلے یونٹ کا، اور پہلا یونٹ ہے ہمارا کون سا ہے؟
قرآن ایک نالج.
کی طرف بڑھنے سے پہلے ہم درود پاک کی بہت ہی پیاری فضیلت سنتے ہیں. اللہ پاک کے پیارے نبی، اللہ پاک کے آخری نبی صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا، جس نے دن اور رات میں مجھ پر شوق اور محبت کی وجہ سے، کس وجہ سے؟
شوق اور محبت
کی وجہ سے. جس نے دن اور رات میں مجھ پر شوق اور محبت کی وجہ سے تین تین مرتبہ درود پاک پڑھا. کتنی مرتبہ؟
تین تین.
تھری ٹائمز. اللہ پاک پر حق ہے کہ اس کے اس دن اور رات کے گناہ معاف فرما دے.
سبحان اللہ.
پیارے بچوں صرف تین مرتبہ، اور کس وجہ سے پڑھنا ہے؟ محبت اور
شوق
کی وجہ سے. پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم کہ ہم امتی ہیں اور پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم سے محبت کرتے ہیں، تو محبت کے ساتھ شوق سے پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم پر جب درود پاک پڑھیں گے تو اس کی برکتیں ہی کچھ اور ہوں گی. تو نیت کریں پیارے بچوں کہ پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم پر دن بھر میں کثرت سے درود پاک پڑھنے کی نیت کریں.
جب تین مرتبہ
پڑھنے کی اتنی ساری فضیلت ہے، اتنی اچھی فضیلت ہے کہ اللہ پاک اس کے اس دن اور رات کے گناہ معاف فرما دے، تو جب زیادہ سے زیادہ درود پاک پڑھیں گے تو کتنی زیادہ فضیلتیں ملیں گی. اب تو اتنا آسان ہے، اگر آپ اپنے ہاتھ میں کاؤنٹر رکھ لیں. اب دیکھا ہے بچے بھی اپنے ہاتھ میں کاؤنٹر رکھتے ہیں اور تسبیح پڑھتے ہیں، ان کو شوق بھی ہوتا ہے بڑوں کو دیکھ کے. تو آپ بھی اپنے ہاتھ میں کاؤنٹر رکھیں، جب ہاتھ میں کاؤنٹر ہوگا تو زیادہ سے زیادہ درود پاک پڑھنے کی توفیق بھی مل جائے گی. تو نیت کریں کہ انشاءاللہ زیادہ سے زیادہ درود پاک پڑھیں گے
انشاءاللہ.
اب چلتے ہیں اپنے پہلے یونٹ کی طرف جس کا نام ہے قرآن ایک
نالج.
جی تو پیارے بچوں پہلا یونٹ ہے قرآن ایک نالج، اور قرآن ایک نالج میں ہم قرآن پاک میں موجود کچھ چیزوں کے بارے میں انوکھی باتیں جانتے ہیں. تو دیکھتے ہیں کہ آج ہم کس چیز کے بارے میں جانیں گے. اللہ پاک کی بہت ساری مخلوق ہیں، اور ہر مخلوق میں کچھ نہ کچھ خاصیات ہیں، کچھ نہ کچھ اسپیسیفکیشن ہیں، کچھ کوالٹیز ہیں، اور ہر جانور کی، ہر جاندار کی، ہر مخلوق کی اپنی الگ الگ کوالٹیز ہیں. تو دیکھتے ہیں کہ آج ہم کس مخلوق کے بارے میں جانیں گے. جی آج ہم جانیں گے کس کے بارے میں؟
ہاتھی.
جی آج ہم جانیں گے ہاتھی کے بارے میں. کس کے بارے میں؟
ہاتھی.
آج ہم جانیں گے ہاتھی کے بارے میں. ہاتھی کو انگلش میں کیا کہتے ہیں؟
एलिफेंट
एलिफेंट कहते हैं. अच्छा हाथी को इंग्लिश में तो एलिफेंट कहते हैं, अरबी में से क्या कहते हैं?
फील.
फील कहते हैं. क्या कहते हैं?
फील.
फील कहते हैं. हाथी का जिक्र हमें कुरान पाक में भी मिलता है, हमें हाथी का जिक्र कुरान पाक में मिलता है और इसका जिक्र किस नाम से है?
फील.
इस बड़े से नजर आने वाले जानवर को अल्लाह पाक ने बहुत सारी ताकत अता फरमाई है. हाथी बहुत ताकतवर जानवर है. आज जो हम जानेंगे वो हाथी के बारे में जानेंगे. हाथी की खाल जो है वो 1 से 1.5 इंच मोटी होती है, इसलिए हाथी के जिस्म पर जल्दी जख्म नहीं आता. हाथी के जिस्म पर जल्दी से जख्म नहीं आता और अल्लाह पाक की आता है कि उसको इतनी मोटी खाल अता फरमाई है जिसकी वजह से जख्म उसको जल्दी नहीं आता. हाथी को अल्लाह पाक ने 2 बड़े बड़े कान अता फरमाए. कान तो बहुत सारी मखलूक को अता फरमाए मगर हाथी के जो कान होते हैं वो बहुत बड़े बड़े कान होते हैं. और हाथी की जो नाक है ये एक लंबी सी सूंड होती है. हाथी को किस किसने देखा है? सब नहीं देखा है. तो ये जो इसकी सूंड होती है ये बड़ी ताकतवर होती है और बहुत ज़्यादा पावरफुल होती है और इसी से ये सूंघता भी है. अपनी सूंड से बहुत भारी भारी चीज़ें भी उठा सकता है. हाथी घास सब्जियां और फल वगैरह खाता है. क्या खाता है हाथी? घास भी खाता है, सब्जियां भी खाता है और फल वगैरह ये हाथी खाता है. जैसे जानवरों के नॉर्मल दांत होते हैं ना, तो हाथी के भी दांत हैं मगर इसके अलावा हाथी के पास 2 बड़े बड़े और दांत होते हैं मगर वो खाने में यूज़ नहीं होते. खाने के लिए नॉर्मल दांत हैं हाथी के पास मगर 2 दांत इसके जो हैं वो एक कहते हैं ना कि हाथी के दांत खाने के और दिखाने के और. एक मुहावरा है, हाथी के दांत खाने के और दिखाने के और. तो वो दिखाने वाले दांत होते हैं बड़े बड़े और वो उससे खाते नहीं मगर वो बहुत कीमती दांत होते हैं. कहते हैं कि उससे बहुत सारी चीज़ें बनती भी हैं और बहुत सारे कामों में वो 2 बड़े बड़े दांत आते हैं. प्यारे बच्चों, पुराने ज़माने में बादशाह जो हुआ करते थे, किंग जो हुआ करते थे, वो हाथी पर सफ़र किया करते थे और ये मतलब एक शाही सवारी कह लें, ये हाथी एक शाही सवारी हुआ करती थी. बड़े बड़े बादशाह जो हुआ करते थे वो हाथी पर बैठ के सफ़र किया करते थे मगर आजकल के ज़माने में तो बहुत बड़ी बड़ी गाड़ियाँ होती हैं और लग्जरीस कार होती हैं, उसमें अलग अलग फैसिलिटीज़ होती हैं मगर पुराने ज़माने में जो है वो बादशाह जो हुआ करते थे वो किस पे सफ़र किया करते थे?
हाथी पे.
हाथी पर सफ़र किया करते थे. सुभान अल्लाह, जब कभी हाथी देखने का मौका मिले तो अल्लाह पाक की कुदरत पर सुभान अल्लाह कहें. प्यारे बच्चों, ये अल्लाह पाक की मखलूक है. जब भी कोई अजीब चीज़ देखें, कोई हैरत में डाल देने वाली चीज़ हम देखें तो हमें अल्लाह पाक की कुदरत पर सुभान अल्लाह कहना चाहिए. सुभान अल्लाह ही व बिहम्दी ही कहना चाहिए कि पाक है परवरदिगार, मौला तू ही इन चीज़ों को, इन सारे मखलूक को पैदा करने वाला है, बनाने वाला है, इनमें जान डालने वाला है, इनमें ताकत देने वाला है, इनके अंदर ये खासियत देने वाला है. अल्लाह पाक ही है जो हाथी को ताकतवर बनाने वाला है और हाथी को इतनी सारी क्वालिटीज़ देने वाला है. जी तो प्यारे बच्चों, ये था हमारा पहला यूनिट जिसका नाम था कुरान एक नॉलेज. में आज हमने हाथी के बारे में जाना. हाथी का जिक्र कुरान पाक में मिलता है और इसे अरबी में क्या कहते हैं और इसकी बहुत सारी खसूसियात आज के इस यूनिट में हमने जानी. अब चलते हैं अपने दूसरे यूनिट की तरफ जिसका नाम है आए
नाच पढ़े.
जी तो प्यारे बच्चों, अब वक्त हुआ है दूसरे यूनिट का. वो भी बहुत ज़बरदस्त यूनिट है जिसमें हम नात सुनते हैं, हम जिसमें कलाम सुनते हैं और झूम झूम के सुनते हैं और इसका फिर खुलासा भी आखिर में हम जानते हैं, इसकी मुश्किल वर्ड्स की मीनिंग भी समझने की कोशिश करते हैं. तो चलते हैं अपने नात ख्वाह की तरफ और देखते हैं कि आज हमें ये कौन सा कलाम सुना रहे हैं.
मेरे नबी प्यारे नबी मेरे नबी प्यारे नबी
सलाम से ए हाजी रो रो के
ماشاءاللہ بہت ہی پیارا کلام ہم نے سنا, اور یہ کلام تو آپ نے سنا کہ ہمارے امیر اہل سنت دامت برکاتہم العالیہ کا لکھا ہوا کلام ہے. تو اب اس کی کچھ مشکل ورڈس اور اس کا خلاصہ سمجھنے کی کوشش کرتے ہیں. اس میں ہوا کہ مٹتے ہیں جہاں بھر کے آلام مدینے میں. آلام کی میننگ کون بتائے گا؟ کسی کے ذہن میں ہو, پہلے سنی ہو, مٹتے ہیں جہاں بھر کے آلام مدینے میں. آلام کی میننگ ہے درد اور تکلیف, دکھ ہوتے ہیں, تکلیف ہوتے ہیں. تو یہ سارے مدینہ پاک میں جا کر تو پھر درد اور تکلیف کا احساس ہی نہیں ہے, پھر تو بھول ہی جاتا ہے بندہ, خوشی کے مارے جھوم جھوم رہا ہوتا ہے کہ میں مدینہ شریف میں آ گیا. تو مدینہ شریف جا کر تو درد, تکلیف اور آلام جو ہیں یہ دور ہو جاتے ہیں. تو مٹتے ہیں جہاں بھر کے آلام مدینے میں. اچھا, آلام جو ہے نا یہ الم کی جمع ہے. الم کہتے ہیں درد کو, تکلیف. تو یہ آلام جو ہے یہ درد, مطلب بہت سارے درد, بہت ساری تکلیفیں یہ مدینہ پاک جا کر مٹ جاتی ہیں. ایک اور جو شعر تھا اس میں جو آخری مقطع تھا جس میں امیر اہل سنت نے اپنا تخلص استعمال فرمایا, اتار پہ اب ایسا اے کاش کرم ہو جائے, مکے میں سحر گزرے اور شام مدینے میں. تو یہ سحر اور شام سے کیا مراد ہے؟ صبح
اور شام.
صبح اور شام. تو سحر کہتے ہیں صبح کو. سحر کہتے ہیں
صبح
کو کہتے ہیں. اچھا پیارے بچوں, اس کلام میں امیر اہل سنت دامت برکاتہم العالیہ ارشاد فرما رہے ہیں کہ کسی کو کوئی بھی تکلیف ہو تو نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے شہر مدینہ شریف میں حاضر ہو جائیں, کہ یہی وہ مبارک جگہ ہے جہاں سب کے دکھ تکلیفیں دور ہو جایا کرتی ہیں, اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے صدقے سب کے کام بن جایا کرتے ہیں. کیونکہ مدینہ پاک میں ہر قدم پر آقا صلی اللہ تعالیٰ علیہ وسلم کی عنایتیں ہیں اور کرم ہوتا ہے, اس لیے کوئی بھی مدینہ میں ناکام نہیں ہوتا. کیا بات ہے مدینہ کی. اور آخری شعر میں ایک عرض کی ہے کہ یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم, آپ کے کرم سے بہت کچھ ملا. پیارے آقا صلی اللہ تعالیٰ علیہ وسلم سے ہمارے امیر اہل سنت دامت برکاتہم العالیہ عرض کر رہے ہیں کہ یا رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم, آپ کے کرم سے بہت کچھ ملا, اب یہ کرم بھی فرما دیں کہ دن اور رات مکے مدینے میں گزریں. سبحان اللہ, کتنی پیاری خواہش ہے نا, دن رات مکے مدینے میں گزریں. آئے ہم مل کے ایک اور مرتبہ یہ شعر پڑھتے ہیں. اب سمجھ میں آ گیا نا کہ امیر اہل سنت کیا دعا فرما رہے ہیں, کہ دن اور رات آپ کے کرم سے مکے مدینے میں گزرے. ایک اور مرتبہ مل کے پڑھتے ہیں یہ شعر.
اتار پہ اب ایسا اے کاش کرم ہو جائے, اتار जाए अत्तार पे अब ऐसा काश कर्म हो
क्या बात है अमीर सुन्नत की और क्या ही बात है हमारे मीठे मदीने की। अल्लाह पाक जल्द जल्द हम सबको मीठे मदीने की बाद अब्बाजोक हाजी नसीब फरमाए। तो ये था हमारा दूसरा यूनिट जिसमें हमने कलाम सुना और उसको समझने की कोशिश भी की और उसकी मुश्किल वर्ड्स की मीनिंग भी जानी। अब चलते अपने तीसरे यूनिट की तरफ जिसका नाम है आज का
सबक।
वक्त हुआ है यूनिट आज के सबक का और आज के सबक में हम रीडिंग करते हैं। तो रीडिंग का जो है आज थोड़ा मुख्तलिफ अंदाज़ है। जिस तरह हम आज के सबक में सिर्फ रीडिंग कर रहे होते हैं और समझ रहे होते हैं तो ये थोड़ा मुश्किल है। इसको हम पढ़ेंगे भी और समझेंगे भी। इसका सिलसिला कुछ यूँ करते हैं कि सवालात आप पढ़ लें और ये कि जवाब मैं आपको समझा दूँगा ताकि समझ में भी आ जाए और आपकी रीडिंग भी हो जाए। सही है? सवालात आप पढ़ेंगे फिर इंशाल्लाह जवाबात के जरिए हम उसको सवालात के जवाब को समझने की कोशिश करेंगे। चलते हैं आज के सबक की तरफ। आज के सबक में हम पढ़ेंगे इस्लाम की बुनियादी बातें हिस्सा दो से। अगर आपके पास ये किताब है तो जल्दी जल्दी निकाल लें। इस किताब के पेज नंबर 68 से पढ़ेंगे। इस किताब के पेज नंबर 68 से पढ़ेंगे। तो इस किताब के पेज नंबर 68 को निकाल लें। अगर आपके पास ये किताब नहीं है तो कोई घबराने की बात नहीं है। www.dawatislami.net पर आपको ये किताब मुयस्सर होगी। आप वहाँ जाकर ये किताब निकाल सकते हैं और इससे रीडिंग कर सकते हैं, डाउनलोड भी कर सकते हैं। अगर आप चाहें तो मकतबतुल मदीना से हदीयतन ये किताब भी हासिल कर सकते हैं। जी तो प्यारे बच्चों आज के जो सबक की हेडिंग है वो है वालदेन का अदब और एहतराम। किसका अदब और एहतराम?
वालदेन का अदब और एहतराम।
वालदेन का अदब और एहतराम। तो शुरू करते हैं मेरे सीधे हाथ से। आप सवाल की रीडिंग करें इंशाल्लाह फिर जवाब को भी पढ़ेंगे और समझने की कोशिश करेंगे।
अल्लाह ताला ने वालदेन के साथ किस तरह के सुलूक का हुक्म फरमाया?
जी सवाल है अल्लाह पाक ने वालदेन के साथ किस तरह के सुलूक का हुक्म फरमाया। इसके जवाब की रीडिंग करते हैं। अगर आपने किताबें खोली होंगी तो आपके सामने है अल्लाह पाक ने वालदेन के साथ भलाई का हुक्म फरमाया। क्या हुक्म फरमाया?
अल्लाह
पाक ने वालदेन के साथ भलाई का हुक्म फरमाया। चुनाचा सूरतुल अनकबूत में इरशाद फरमाता है तर्जुमा कंजुल ईमान, और हमने आदमी को ताकीद की अपने माँ बाप के साथ भलाई की। तो प्यारे बच्चों हमें अपने वालदेन के साथ भलाई का हुक्म फरमाया। वालदेन के साथ हमेशा अच्छा सलूक करें। जब भी वालदेन के साथ आमना सामना होता है, वालदेन किसी चीज़ का हमें हुक्म देते हैं तो हमें फौरन उनकी फरमा बरदारी करनी चाहिए। वालदेन को मना नहीं करना चाहिए, झिड़कना नहीं चाहिए, गुस्सा नहीं करना चाहिए। हमेशा हमें वालदेन का अदब और एहतराम करना चाहिए, उनके साथ भलाई का सलूक करना चाहिए। और वालदेन का क्या करना है? अदब और एहतराम करना है। जी दूसरा सवाल,
हदीस पाक की रोशनी में वालदेन के अदब और एहतराम की फजीलत बताइए।
जी हदीस पाक की रोशनी में वालदेन के अदब और एहतराम की फजीलत बताएं।
सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, जो नेक औलाद अपने माँ बाप की तरफ मोहब्बत भरी नज़र से देखती है इसके लिए अल्लाह पाक हर नज़र के बदले में एक मकबूल हज का सवाब तहरीर फरमा देता है।
क्या बात है! अल्लाह पाक के प्यारे नबी सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, जो नेक औलाद अपने माँ बाप की तरफ मोहब्बत भरी नज़र से देखती है, सिर्फ देखना है प्यार और मोहब्बत से अपने वालदेन को, मोहब्बत भरी नज़र से देखती है, इसके लिए अल्लाह पाक हर नज़र के बदले एक मकबूल हज का सवाब तहरीर फरमा देता है। कितना बड़ा सवाब है मकबूल हज का सवाब। मकबूल हज का सवाब कितना ज़्यादा होता है ना, तो अल्लाह पाक सिर्फ एक मोहब्बत भरी नज़र से देखने का इतना ज़्यादा सवाब अता फरमाता है। तो हम जब वालदेन का अदब एहतराम करेंगे, इनकी फरमा बरदारी करेंगे, इनका दिल खुश करेंगे, इनकी दुआएँ लेंगे तो उसकी तो क्या ही बात है। सिर्फ मोहब्बत भरी नज़र से देखने की इतनी प्यारी फजीलत है। अल्लाह पाक हम सबको वालदेन का अदब एहतराम करना नसीब फरमाए। जी
माँ बाप के लिए कौन सी दुआ करते रहना चाहिए?
जी सवाल इन्होंने रीड किया, माँ बाप के लिए कौन सी दुआ करते रहना चाहिए। माँ बाप के लिए ये दुआ करते रहना चाहिए, जो अरबी में दुआ लिखी हुई हो सके तो आप याद भी कर लें। मैं पढ़ के सुनाता हूँ फिर इंशाल्लाह एक मरतबा मिल के पढ़ेंगे भी। रब्बिर हम हुमा कमा रब्बयानी सगीरा। अब एक मरतबा मिल के पढ़ते हैं, रब्बिर हम हुमा
कमा
रब्बयानी صغیرو. اب اس کا ترجمہ بھی سماعت کر لیں تاکہ ہمیں بتا تو ہو کہ ہم نے اپنے والدین کے لیے کیا دعا کی. ترجمہ ہے, اے میرے رب تو ان دونوں پر رحم کر جیسا کہ ان دونوں نے مجھے بچپن میں پالا. جی تو پیارے بچوں, ہمیں یہ دعا یاد بھی کرنی چاہیے اور ہم اکثر اوقات اپنی دعاؤں میں اس کو شامل کر لینا چاہیے. تو پیارے بچوں, میں بھی نیت کرتا ہوں, آپ بھی نیت کریں کہ یہ دعا اپنی دعاؤں میں شامل کر لیں گے. اب چلتے ہیں نیکسٹ کوسچن کی طرف.
ماں باپ سے کس طرح گفتگو کرنی چاہیے؟
جی ماں باپ سے کس طرح گفتگو کرنی چاہیے, بہت اہم سوال ہے. ہمیں گفتگو نہیں کرنا آتی ماں باپ سے, ہم ماں باپ سے اس طرح بات کر رہے ہوتے ہیں بعض اوقات جیسے ہم ماں باپ سے لڑ رہے ہیں. تو ہمیں کس طریقے سے ماں باپ سے گفتگو کرنی چاہیے, بات کس طریقے سے کرنا چاہیے, کتنا ادب اور احترام کرنا چاہیے, اس آج کے چیپٹر میں ہمیں بہت کچھ سیکھنے کو مل رہا ہے. جی جواب.
ماں باپ سے گفتگو کرتے وقت آواز دھیمی اور نظریں نیچی رکھنی چاہیے, ان کی موجودگی میں اونچی آواز سے گفتگو نہیں کرنی چاہیے.
جی ہمیں پتا چلا کہ ماں باپ سے گفتگو کرتے وقت آواز دھیمی اور نظریں نیچی رکھنی چاہیے, یہ ایک ادب والا انداز ہے. ان کی موجودگی میں اونچی آواز سے گفتگو نہیں کرنی چاہیے. اگر یہ گھر میں موجود ہیں, اگر یہ آفس میں موجود ہیں, اگر یہ جہاں ہم موجود ہیں وہاں یہ موجود ہیں, تو ہمیں آہستہ آواز سے بات کرنی چاہیے, ان کا ادب کرنا چاہیے, ان کا احترام کرنا چاہیے. تو ہمیں ہمیشہ والدین کا ادب اور احترام کرنا چاہیے, ان سے گفتگو نرم اور بالکل آہستہ آواز سے کرنی چاہیے, اور جب یہ موجود ہوں کہیں پر ان کی موجودگی میں اپنی آواز کو کم رکھنا چاہیے. جی تو پیارے بچوں, جس طرح سے ہم نے آج کے اس چیپٹر میں سنا کہ والدین کے ساتھ ہمیں ہمیشہ بھلائی کا سلوک کرنا چاہیے, اچھا سلوک کرنا چاہیے, اس میں یہ بھی ہے کہ ہمیں جب بھی کوئی کبھی والدین ہمیں بلاتے ہیں اپنی طرف آواز دیتے ہیں تو بچہ جواب دیتا ہے, جی جی کیا ہوا, آ رہا ہوں, آ تو رہا ہوں, مسئلہ کیا ہے, بولو نا, اس طریقے سے بعض اوقات بچے جواب دے رہے ہوتے ہیں. تو ہمیشہ والدین کے ساتھ ادب والا انداز رکھیں. جی ابو جان, جی امی جان, ابھی آیا, ایک منٹ میں آیا, اور آواز بالکل دھیمی ہو. والدین کے ساتھ اس طرح کا جب آپ سلوک کریں گے, جب والدین کے ساتھ اس طرح کا رویہ اختیار کریں گے, تو آپ دیکھیں گے کہ والدین کی دل سے دعا نکلے گی, اور اگر والدین کی دل سے دعا نکلی تو انشاءاللہ آپ دیکھیں گے اللہ نے چاہا تو دنیا بھی آپ کی بہت اچھی ہو جائے گی اور آخرت بھی بہت اچھی ہو جائے گی. تو آپ چاہتے ہیں کہ آپ کی دنیا اچھی ہو اور آخرت اچھی ہو, تو ہمیشہ والدین کے ساتھ اچھا سلوک کریں, نرمی سے پیش آئیں, پیار سے پیش آئیں. ہم نے تو سنا صرف والدین کو پیار محبت سے دیکھنے کی کتنی پیاری فضیلت ہے کہ اللہ پاک مقبول حج کا ثواب عطا فرما دیتا ہے. تو سارے پیارے بچوں جو کڈز مدنی چینل کے ناظرین ہیں, جو ہمیں دیکھ رہے ہیں, سب نیت کریں کہ انشاءاللہ والدین کے ساتھ ہم ادب اور احترام کے ساتھ پیش آئیں گے, ان کا ادب کریں گے, احترام کریں گے, ان کی دعائیں لیں گے, ان کو پیار اور محبت سے دیکھیں گے, ان سے دھیمی آواز سے گفتگو کریں گے, ان سے بے ادبی نہیں کریں گے. انشاءاللہ اللہ نے چاہا تو اس کا ہمیں دنیا میں بھی اجر ملے گا اور آخرت میں بھی اجر ملے گا. جی تو پیارے بچوں, یہ تھا ہمارا یونٹ آج کا سبق, جس میں ہم نے والدین کا ادب اور احترام کے بارے میں سنا. اب چلتے ہیں اپنے نیکسٹ یونٹ کی طرف, جس کا نام ہے بچوں کے سوالات. جی تو پیارے بچوں, وقت ہوا ہے بچوں کے سوالات کا. اب ہمارے پاس دو ٹیمیں موجود ہیں, ہماری سیدھی طرف جو ہیں وہ ٹیم اے کہہ رہے ہیں اس کو, اور دوسری طرف جو ہیں وہ ٹیم بی ہے. دیکھتے ہیں ٹیم اے زیادہ جوابات درست دیتی ہیں یا ٹیم بی. مقابلہ ہے, سوالات ہیں, بہت آسان ہیں. اب یہ آسان میرے لیے تو ہیں, اب آپ کے لیے ہیں یا نہیں یہ پتہ چلے گا سوالات کے بعد. پہلا سوال میں کرتا ہوں ٹیم اے سے, مشہور کتاب فیضان سنت کس نے لکھی ہے؟ امیر اہل سنت دامت برکاتہم العالیہ نے. ان کا جواب درست ہے, ٹیم اے نے پہلے سوال کا جواب درست دے دیا ہے. اب ٹیم بی سے, غیبت کے موضوع پر امیر اہل سنت دامت برکاتہم العالیہ کی کون سی مشہور کتاب ہے؟ چلیں یہ سوال پھر ہم کیا کریں, ٹیم اے سے لے لیں. ٹیم اے کا ہاتھ اٹھ رہا ہے.
غیبت کی تباہ کاریاں.
چلیں اب ہے سوال ٹیم اے سے, نبی پاک صلی اللہ تعالی علیہ وسلم کی ولادت کس دن ہوئی؟
پیر شریف کے دن.
پیر شریف کے دن, ان کا جواب درست ہے. اب چلتے ہیں ٹیم بی کی طرف, نبی پاک صلی اللہ تعالی علیہ وسلم کی ولادت کس مہینے میں ہوئی؟
12 ربیع الاول کو پیر کے دن.
ربیع الاول کے مہینے میں ہوئی. سوال تھا نبی پاک صلی اللہ تعالی علیہ وسلم کی ولادت کس مہینے میں ہوئی؟ रबीउल अव्वल के महीने में हुई। 12 रबीउल अव्वल की 12 तारीख को विलादत हुई, रबीउल अव्वल के महीने में हुई। आपका जवाब भी दुरुस्त है जी। तो प्यारे बच्चों से सवालात का मकसद ये होता है कि बच्चों के अंदर इल्म दीन हासिल करने का शौक और जज्बा पैदा हो, ताकि उनके पास मालूमात होगी तो जवाब दे सकेंगे। तो ये कॉम्पिटिशन कराने का मकसद ये नहीं होता कि किसी को नीचा दिखाएं, किसी को हराएं तो किसी को जिताएं। मकसद ये होता है कि हम लोग इल्म दीन हासिल करें, सवालात का हमें इल्म हो, ताकि कभी भी ऐसा मौका आए सवालात का तो हम जवाब दे सकें और हमारी नॉलेज में भी इजाफा हो, हम अमल भी कर सकें। बहुत सारे इल्म दीन ऐसे होते हैं जिनका सीखना हम पर बहुत ज़रूरी होता है और बेसिक नॉलेज होती है। तो प्यारे बच्चों, किड्स मदनी चैनल जो है, इसकी कोशिश यही होती है कि आप तक इल्म दीन पहुँचाए, बच्चों तक इल्म दीन पहुँचाए, बच्चों को और बहुत सारे फजूलियात से बचाकर, बहुत सारी बुरी चीज़ों से बचाकर, जिनको देखना हमारे बच्चों के लिए नुकसानदेह होता है, उन चीज़ों से बचाकर बच्चों को इल्म दीन की तरफ लाएं, बच्चों को नात शरीफ की तरफ लाएं, बच्चों को कुरान पाक की तिलावत की शौक की तरफ लेके आएं। तो प्यारे बच्चों, ये था हमारा प्रोग्राम क्लासरूम। जैसा कि आपने देखा, क्लासरूम में हमने कुरान पाक में मौजूद कुछ चीज़ों के बारे में हम सुनते हैं, जिसमें से हम आज हमने हाथी के बारे में सुना, फिर हमने बहुत ही प्यारा कलाम भी सुना, आज के सबक को रीड भी किया और इससे कुछ सबक भी हासिल किया, फिर हमने बच्चों से सवालात भी किए और बच्चों ने उनके जवाबात भी दिए। इसी के साथ हमारे प्रोग्राम का वक्त खत्म हुआ चाहता है। इख्तिताम में हम अपना मदनी मकसद दोहरा लेते हैं कि हमारा मदनी मकसद क्या है।
मुझे
अपनी और सारी दुनिया के लोगों की इस्लाह की कोशिश करनी है इंशाअल्लाह। किड्स मदनी चैनल,
हमारा मदनी चैनल।
सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम।
है आज का सबक और बच्चों के सवालात, क्लासरूम है आओ सीखें बच्चों, क्लासरूम है क्लासरूम।